यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, बाढ़ी पहिरोमा परि देशका विभिन्न जिल्लामा 6 जनाको मृत्यु। पृथ्वी राजमार्ग सहित अन्य राजमार्ग र सहायक राजमार्ग अवरूद्ध, अझै भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह। आज थप 173 जना कोरोना भाइरस संक्रमण मुक्त, नेपालमा संक्रमण मुक्त भई घर फर्कनेको कुल संख्या 11,868, थप 186 जनामा कोरोना भाइरसको संक्रमण। र संयुक्त अरब इमिरेट्सले पहिलो पटक मंगल ग्रहमा यान पठायो। समाचार विस्तारमा। लगातारको वर्षाबाट मुलुकभरको जनजीवन प्रभावित भएको छ। वर्षापछि आएको बाढ़ी र पहिरोले देशका विभिन्न जिल्लामा जनधनको क्षति हुनुका साथै दर्जनौं घर परिवार विस्थापित भएका विभिन्न जिल्ला स्थित हाम्रा संवाददाताहरूले जनाएका छन्। बाढ़ी र पहिरोमा परि आज मात्रै विभिन्न जिल्लामा 6 जनाको मृत्यु भएको छ। दार्चुलाको नौगाड 6 परि गाउँमा वर्षाका कारण गएको पहिरोले घर भत्किँदा स्थानीय 42 वर्षीय मानमती ठगुन्ना र मानसिंह ठगुन्नाकी 6 वर्षीय छोरी आरती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ। हिजो बिहानैदेखिको अविरल वर्षाका कारण खसेको पहिरोले परिगाउँका 4 घर र समैजी आधारभूत विद्यालयको भवन समेत बगाएको छ। यसै गरी तनहुको भानु नगरपालिका 9 पुरकोटमा पहिराले पुरिएर आज 2 जनाको मृत्यु भएको छ। घरमाथिबाट पहिरो खस्दा पुरिएर 17 वर्षीय सीताश्मा धौलारी र 80 वर्षीय तिलमाया धौलारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानु मुक्काले जनाएको छ। जीवितै उद्धार गरिएको सीताश्माको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै उनको हजुरआमा तिलमायाको भने पहिरोले पुरिएर मृत अवस्थामा शव निकालिएको प्रहरीले जनाएको छ। तनहुमा पहिरोका कारण करिब 20 घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। खोला बढ़ेर आएको बाढ़ीले करिब 40 घरलाई आंशिक क्षति पुर्याएको तनहुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरूण पौडेलले बताउनुभयो। अविरल वर्षाका कारण धादिङका 2 दर्जन भन्दा बढ़ी ठाउँहरू पहिरो गएको छ। पहिरोले गजुरी गाउँपालिकाको वडा नम्बर 2 मजुवा डाँडामा घर पुर्दा निरुता परियारको मृत्यु भएको छ भने 6 वटा घर पुरिएको छ। पहिरोमा परि स्थानीय घटनामै सिन्धुलीका जितेन चौधरी घाइते भएका छन्। त्यस्तै पृथ्वी राजमार्गको धादिङ र चितवन जिल्ला जोड्ने मौवा खोलामा आएको बाढ़ीले पुलको धादिङतर्फको छेउको भूभाग बगाएपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बाढ़ीले 3 घर पनि बगाएको छ। यसैबीच थप जानकारी दिनका लागि हामीसँग धादिङ संवाददाता नवराज छतकुली टेलिफोन सम्पर्कमा हुनुहुन्छ। नवराजजी,
हजुर,
धादिङमा अविरल वर्षाले कस्तो क्षति पुर्यायो अलिकति जानकारी दिनुहोस् न।
खास गरी बिहानैदेखि परेको अविरल वर्षाका कारणले गर्दाखेरि त्रिभुवन राजपत्र वर्गका ठाउँ ठाउँमा पहिरोहरू खसिरहेको छ र पहिरो खस्ने क्रममा खास गरी गजुरी गाउँपालिका र बेनगारोला गाउँपालिकाका भूभागहरूमा धेरै पहिरोहरू खसेको छ। दिनभरि नै ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना समेत पहिरो पञ्चमा निम्ति एकदमै सक्रिय रूपमा भूमिका निर्वाह गरिरहनु भएको थियो भने धादिङ र अघि नै तपाईँले भनिसक्नुभयो धादिङ र चितवनको सिमानामा पर्ने म खोलाको धादिङतर्फको भूभागमा बाढ्ने क्षति पुर्याएर जुन पुलको एक भाग बगाएको छ, त्यो कारणले आवागमन काठमाडौँ जोड्ने मुख्य राजमार्ग रहेको पृथ्वी राजमार्गको म खोलामा चाहिँ आवागमन ठप्प भएको छ र त्यसपछि त्यहाँ पहिरो गइसकेपछि पुल बगाइसकेपछि बाएर बाएका गाडीलाई धेरै पर सुरक्षित स्थानमा प्रहरीले पार्किङ गर्ने काम गरिरहेको छ। गजुरी गाउँपालिकाको गाउँ कार्यपालिका कार्य रहेको गजुरी बजारमा माथिबाट आएको पहिरो कारणले गाउँपालिकाका पल्लो तलाको सम्पूर्ण सामग्रीहरू चाहिँ भिजाएको छ, बगाएको छ, त्यो सुरक्षित भएको छैन। त्यस्तै गरी गजुरी गाउँपालिकाकै गलौदीमा आएको पहिरो र 40 आएको पहिरोको कारणले गर्दाखेरि त्यहाँ एउटा ट्याक्सी बगाएको थियो। केही समय अगाडि डोजरले चाहिँ त्यो ट्याक्सीलाई सडक किनारमा ल्याउने काम गरेको छ। महोला आसपासका क्षेत्रमा केही ट्रकहरू बाढी पहिरोको बाढीका कारणले पहिरोका कारणले पुरिएका छन्। त्यस्तै गरी मजुवामा एउटा घर पुरिएर 1 मान्छेको मृत्यु भएको छ, 1 बालिकाको मृत्यु भएको छ। धादिङको पृथ्वी राज्य बैरिनी 40 छरे महोला लगायत क्षेत्रहरूमा माथिबाट लेरुवा थुप्रिएका कारण राजमार्ग अवरुद्ध भएको छ। गजुरी गाउँपालिकाको भवन पनि डुबाएको छ। गजुरी गाउँले वडा 40 वडा नम्बर 6 को बेलखुमा पहिरोले गर्दा 33 केभी लाइन प्रसारण जोड्ने जो राजमार्ग जोड्ने 33 केभी प्रसारण लाइन जोड्ने सब विद्युतको सब स्टेसन रहेको छ, सब स्टेसन रहेको क्षेत्र पनि बगाएको छ बाढीले। त्यो बारीले बगाइसके पछाडि अहिले जिल्लामा पृथ्वी राजमार्ग आसपासका क्षेत्रमा विद्युत आपूर्ति बिहानैदेखि बन्द रहेको छ। विद्युत आपूर्ति बन्द रहेका कारणले गर्दाखेरि इन्टरनेट सेवा र टेलिफोन सेवा ल्यान्डलाइन टेलिफोन सेवा पनि विद्युत आपूर्ति सँगै बन्द भएको छ। त्यसो गर्दाखेरि हेर्दाखेरि धादिङ जिल्लाको समग्र अहिलेको अवस्थालाई पिडिया र गजुरी आसपासमा विद्युत सेवा अवरुद्ध भएको छ। धादिङको ठाउँ ठाउँमा पहिरो खसेको छ र सञ्चार सम्पर्क नभएका कारणले गर्दाखेरि उत्तरी धादिङका विकट बस्तीहरूमा पहिरोको अवस्था के छ भनेर थप विवरण सकेका छैनन्।
हजुर नवराजी, त्यसो भए उद्धार कार्य के रातभरि पनि होला जस्तो छ कि के छ त?
आश्रय महोलाको डाइभर्सन बनाउने काम महोलामा भइरहेको छ। डाइभर्सन बनाउने काम भएका कारणले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ दोहोरो गाडी सुचारू गर्नका निम्ति खोलाको बहाव घट्यो भने हिउँ पाइप राखेर चाहिँ दोहोरो गाडी सञ्चालन गर्नको निम्ति नेपाली सेना सक्रिय ढङ्ग लगाइरहेको छ। सडक डिभिजन कारले भरतपुरले पनि आवश्यक उपकरणहरू त्यहाँ खटाइसकेको छ, त्यहाँ पुगिसकेको छ आवश्यक उपकरणहरू। तर ठाडो खोला भएका कारणले पानीको बहाव बढी भएका कारणले गर्दाखेरि खोलामा चाहिँ हिउँ पाइप हाल्ने काम सफल हुन सकेको छैन। त्यसका अलावा जहाँ ठाउँ ठाउँमा पहिरोहरू खसिरहेको छ र पहिरोहरू खसिरहेका ठाउँहरूमा चाहिँ खास गरी ग्रामीण पृथ्वी राजमार्ग र त्रिभुवन राजपथका माथिल्लो भूभागहरूमा खनिएका ग्रामीण सडकहरू जो बलौटे माटो भएको ग्रामीण सडकहरू छ त्यसहरूले बगाएको लेतोको कारणले गर्दाखेरि चाहिँ सिमसिम पानी पर्ने बित्तिकै पनि अलिकति भलचलले पानी पर्ने बित्तिकै पनि त्यहाँ बालुवाहरू सबै बगाएर चाहिँ पृथ्वी राजमार्ग ल्याउँछ र घन्टा घन्टामा बाटोहरू अवरुद्ध भइरहेका छन्, ढुङ्गाहरू खसिरहेका छन्, ठुलो संख्यामा डोजरहरू।
हजुर हजुर धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा धादिङ संवाददाता नवराज छतकुली। धादिङमा अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो गएको छ र त्यसबारे हामीलाई जानकारी दिनुहुँदै अविरल वर्षाका कारण काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका एक गागल फेदीमा पहिरोले पुरिएर 22 वर्षीय नवराज गुरूङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। वर्षासँगै आएको पहिरोका कारण बाजुराको बुढीगंगा नगरपालिका एक र दुई नम्बर ओडाका बस्ती विस्थापित भएका छन्। ओडा नम्बर एकका कुडी र अमकोट तथा दुई नम्बर ओडाका बजेडी, नडाङ, मुस्तोला, तापरीसेरा लगायतका बस्ती विस्थापित भएको दुई नम्बर ओडाका अध्यक्ष हिरालाल थापाले जानकारी दिनुभयो। बाजुरा स्थित साफे मारदडी सड़क खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यातायात अवरूद्ध भएको छ। लगातारको वर्षाले सर्लाहीको सदरमुकाम मलंगवामा अवस्थित विभिन्न सरकारी भवन तथा दर्जनौ घरहरू डुबानमा परेका छन्। जिल्लाको बागमती, लखनदेही, फूलजोर, बाँके, मनुष्मारा, झिम लगायतका खोलामा जलसतह बढ़ेकाले नदी तथा खोला किनाराका छेउ र चुरे भेगमा बसोबास गरिरहेका नागरिकहरूलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ। नारायणगढ़ मुङलिन सड़क खण्डको 4 किलोमा आज बिहान पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। पहिरो निरन्तर खसिरहेकाले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ। त्यसै गरी अविरल वर्षाका कारण काठमाण्डौ हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्ग अन्तर्गत भीमफेदी कुलेखानीमा पहिरो खसेपछि सवारी आवागमन अवरूद्ध भएको छ। निरन्तरको वर्षाका कारण धनकुटामा 5 घर परिवार विस्थापित भएका छन्। वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका वडा नम्बर 5 लेगुवाका 3 र धनकुटा नगरपालिका 1 हिलेका 2 घर परिवार विस्थापित भएका हुन्। यस्तै साँगुरीगढ़ी गाउँपालिका 7 लेउती र गर्जुवा खोलामा आएको बाढ़ीले दुवै खोलाको संगम स्थलमा रहेको 9 घर परिवारको बस्ती उच्च जोखिममा परेको छ। पाल्पाको रामपुर नगरपालिका 1 स्थित स्याउली बजारमा पहिरोले 2 घर पुरिएको छ। त्यस्तै पहिरोले मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 4 फाखेलमा पनि 1 घर बगाएको छ। केही दिनदेखिको वर्षाका कारण धनुषा र सिराहाको सिमानामा पर्ने कमला नदीमा पानीको सतह बढ़ेसँगै जोखिम बढ़ेको छ। कमला नदीमा गरिएको तटबन्धमा धनुषाको कमला नगरपालिकाको वडा नम्बर 5 लक्कड, वडा नम्बर 6 मडान तथा वडा नम्बर 7 हथमुण्डामा बाढ़ीको पानीले बाँधमा दबाव अत्यधिक भएका कारणले जोखिम बढ़ेको हो। बाँध भत्किएमा धनुषाको पूर्वी क्षेत्रका 1 दर्जन गाउँमा क्षति पुग्नेछ। यसै गरी महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर मटिहानी सड़क बर्दिवास सड़क वर्षाका कारणले प्रभावित बनेको छ। देशभर बाढ़ी र पहिरोका कारण जनधनको क्षति भइरहेका बेला बाढ़ी पहिरो रोकथामका लागि सरकारले के कस्ता उपाय अवलम्बन गरिरहेको छ भनी विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलसँग हाम्रा सहकर्मी राजेन्द्र विक्रम साईले कुराकानी गरेका छन्।
हामीहरूले यसको पूर्व तयारी वैशाख 1 गतेदेखि नै शुरू गरेका थियौँ। यो अहिले मनसुनका अवधिभरि हुन सक्ने पहिरो, त्यसको लागि यो बेलामा आउन सक्ने बाढ़ी र अन्य पानीजन्य रोग व्याधहरू यो यही बेलामा उत्कर्षमा पुग्ने हुँदाखेरि हामीहरूले यो तीन थरी विपदहरूको लागि हामीले अहिले पूर्व तयारी गरेर यसको लागि चाहिने प्रतिकार योजना, यसको लागि चाहिने सामग्रीहरू हरेक जिल्ला जिल्लामा पुर्याउने यसको उद्धारकर्मीहरूको टोलीहरूलाई तैनाथ राख्ने र यसको लागि चाहिने सहकार्य मुख्य गरी संघीय मन्त्रालयहरू, त्यो सँगसँगै प्रादेशिक सरकार, स्थानीय सरकार, जिल्ला विपद व्यवस्थापन समिति, त्यो सँगसँगै यसमा नेपालमा यो विधामा यो क्षेत्रमा काम गर्ने हाम्रा साझेदार संस्थाहरू, गैर सरकारी संस्थाहरू, आइएनजिओजहरू, त्यो सँगसँगै निजी क्षेत्रसँग समेत गरेर हामीले सहकार्य गरी हामीले यसको लागि यसको विपद प्रति कार्य तथा यो यसको योजना पूर्व तयारी तथा प्रति कार्य योजना हामीले तयार पार्यौँ। यसलाई हामीहरूको गृहमन्त्रीजीको अध्यक्षतामा बसेको यस कार्यकारी समितिले यसलाई पारित गरेर हामीले यसलाई प्रभावकारी हिसाबबाट कार्यान्वयन गर्ने हिसाबबाट हामीले अगाडि लागिरहेका छौँ।
देशका कुन कुन क्षेत्र, कुन कुन ठाउँ बढी जोखिमयुक्त ठाउँ हुन्, त्यो ठाउँको लागि पूर्व तयारी गर्नुपर्ने कुराहरू, त्यहाँ सतर्क रहनुपर्ने कुराहरू के हुन्, के सुझाव छ यहाँको?
नेपालभरि नै यसका असरहरू हुन्छन् र मुख्य गरी प्रदेश एक दुई बागमती के अचम्म गण्डकी प्रदेशसम्म यसको मुख्य प्रभावहरू यसको पर्ने र पहिरो पहाडमा पहाडी क्षेत्रहरूमा पहिरो र तराईका प्रदेश तराई मुख्य गरी प्रदेश दुई लगायत प्रदेश एकका केही तराईका भूभागहरूमा बाढीले गर्दाखेर असर पार्ने त्यो कुरा हामीले जानकारी गराएको छौँ। यो परिस्थितिको लागि हामीहरूले सुरक्षा संयन्त्रका नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी लगायत नेपाल उहाँहरूलाई तैनाथ अवस्थामा जो उच्च जोखिम भएका स्थानहरूमा उहाँहरूलाई मोबिलाइज गरिसक्ने र त्यो सँगसँगै नेपाल रेड क्रस लगायत अन्य संस्थाहरूलाई पनि मोबिलाइज भएर प्री पोजिसनिङ भएर बसिदिनुहोस् भनेर हामीले त्यही अनुसार निर्देशन हामीले प्रदान गरिसकेको छौँ।
यो जोखिमयुक्त ठाउँका स्थानीयवासीलाई विपद व्यवस्थापन प्राधिकरणको सतर्कताका लागि सुझाव चाहिँ के रहन्छ त?
यो घटना घट्न सक्ने सम्भाव्य स्थानहरूमा मुख्य गरी बाढी र पहिरो आउने स्थानहरूमा जल तथा मौसम विज्ञानसँग संयुक्त रूपमा मिलेर उहाँहरूले यसको लागि एसएमएसहरू पनि पठाउने व्यवस्था गरेका छौँ। जस्तो उदाहरणको लागि योभन्दा अघिल्लो हप्ताको घटनाहरूमा झन्डै 25 लाखवटा एसएमएसहरू पठाइएको छ। त्यसै गरी यो हप्ता पनि उच्च सतर्कता अप्नाउनु पर्ने विभिन्न स्थानहरूमा त्यहाँको मोबाइलको टावरमा उपलब्ध हुनुभएको सबैजनालाई एसएमएस पठाउने व्यवस्था गरिएको छ। यसको इन्टरनेटमा यसलाई तुरुन्तै हामीहरूले हेर्न सक्छौँ कहाँ कहाँ खोला नदीहरू कहाँ सतर्कता लेभल पार गरेर खतराको लेभलमा पुगेका छन्, कहाँ कहाँ हामी सतर्क हुनुपर्छ भन्ने कुरा हामीले अनलाइन हामीले त्यसलाई गर्ने कामहरू गरेका छौँ। जल तथा मौसम विज्ञान विभागको hydrology.gov.np भन्ने वेबसाइटबाट हेर्न सकिन्छ।
मौसम कहिलेदेखि सुधार होला यो मौसममा?
यसलाई जल तथा मौसम विज्ञान विभागले हरेक दिनको दुई पटक यसको बुलेटिनहरू निकाल्नुहुन्छ, बिहान 7 बजे र बेलुका 7 बजे। अब अहिले आज बेलुकाको निक्लिने बेला हुन लागेको छ। अहिलेसम्मको पूर्वानुमान अनुसार यो बिहिबारसम्म यो क्रम जारी रहन्छ र सम्भवतः शुक्रबारबाट यसको स्थिति सुधार हुनेछ।
उहाँ हुनुहुन्थ्यो गृह मन्त्रालय मातहतको विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
वाओ, रियलमै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालको फास्टेस्ट 4G LTE एडवान्स्ड नेटवर्कका साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। आज थप 173 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज विभिन्न स्थानमा रहेका आइसोलेशन सेन्टरबाट 173 जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्किनेको संख्या 11,868 पुगेको जानकारी दिनुभयो। नेपालमा हालसम्म 66.51% कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। यसै गरी आज देशका विभिन्न स्थानमा रहेका 27 प्रयोगशालामा 4,216 जनाको रियल टाइम PCR विधिबाट परीक्षण गर्दा 186 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार हाल देशभरि 5,936 जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितहरू प्रदेश नम्बर एकमा 93 जना, प्रदेश नम्बर दुईमा 1,032 जना, बागमती प्रदेशमा 379 जना, गण्डकी प्रदेशमा 384 जना, प्रदेश नम्बर पाँचमा 410 जना, कर्णाली प्रदेशमा 299 र सुदूरपश्चिम प्रदेशमा 2418 जना रहेको प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म 17,844 जना कोरोना भाइरस संक्रमित छन्। देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा आज 22,228 जना रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 समुदाय स्तरमा फैलिए नफैलिएको बारेमा जानकारी दिन सेरो प्रिभिलेन्स सर्वेक्षण शुरू गरेको छ। इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले कोविड 19 समुदायमा कुन तहसम्म पुगेको छ भन्ने थाहा पाउनका लागि सेरो सर्वेक्षण गर्न थालिएको जानकारी दिनुभयो। सेरो सर्वेक्षण रगतबाट गरिने परीक्षण भएकाले संक्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमूना संकलन गर्नेछ। नेपालमा कोविड 19का 97% संक्रमित बिना लक्षणका देखिएका छन्। सौर मास अनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनले दर्शन गरेका छन्। कोरोना भाइरसको संक्रमणबाट बच्न गत चैत्र 11 गतेदेखि लकडाउन गरिएपछि पशुपतिनाथको मूल मन्दिरमा भने भक्तजनलाई प्रवेश दिइएको छैन। राजधानीका मलिलिंगेश्वर, गोकर्णेश्वर, किलेश्वर, कुम्बेश्वर, गोपालेश्वर, फणीकेश्वर, गन्देश्वर, विक्रमेश्वर, बसन्तपुरको सानो पशुपति भनिने शिव मन्दिर, डोलेश्वर लगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्त जनहरू दर्शन गर्न पुगेका थिए। आन्तरिक रोजगारीलाई प्रवर्धन गर्न युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना शुभारम्भ गरिएको छ। आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र मालदिव्स नेपाल तथा श्रीलंका लागि विश्व ब्याङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले संयुक्त रूपमा आयोजनाको आरम्भ गर्नुभयो। त्यस अवसरमा मन्त्री यादवले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोविड 19का कारण विश्वमै रोजगारीका क्षेत्रमा आएको संकुचनले नेपालको श्रम बजार प्रभावित भएको र ठूलो संख्यामा श्रमिकले रोजगारी गुमाउनु परेको सन्दर्भमा शुरू भएको यस आयोजनाको तीनै तहबाट परिणाममुखी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। विश्व ब्याङ्कका राष्ट्रिय निर्देशक जर्भोसले चालू आर्थिक वर्षमा सामाजिक र आर्थिक जोखिममा रहेका करिब 75,000 विपन्न बेरोजगार युवालाई सार्वजनिक पूर्वाधारको मरमत सम्हार तथा स्तरोन्नति गर्ने कार्यमा परिचालन गरी 100 दिनको ज्याला उपलब्ध गराउने कार्यक्रम रहेको बताउनुभयो। आर्थिक रूपमा विपन्न बेरोजगार युवालाई रोजगारीका अवसर सृजना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तार मार्फत श्रम बजारको परिणाममा सुधार ल्याउने लक्ष्यका साथ संचालित आयोजना प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध गरी आगामी 4 वर्षसम्म सञ्चालन हुने र आयोजनाको कुल रकम करिब 14 अर्ब रूपियाँ रहेको छ। अर्थ मन्त्रालय र विश्व ब्याङ्क बीच नोभेम्बर 2019 आयोजनामा हस्ताक्षर भएको थियो। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ा र नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिका कोडीबीच नेपाल र युरोपेली संघ बीचको सम्बन्ध तथा द्विपक्षीय चासोका बारेमा छलफल भएको छ। आज अर्थ मन्त्रालयमा भएको भेटका क्रममा अर्थमन्त्री डाक्टर खतिवड़ाले बहुध्रुवीय विश्व निर्माणमा युरोपियन युनियनले महत्वपूर्ण वैकल्पिक राजनैतिक शक्तिको भूमिका निर्वाह गरेको र नेपाल युरोपियन युनियनसँगको सहकार्यलाई थप उचाइमा लैजान इच्छुक रहेको बताउनुभयो। युरोपेली संघका राजदूत भेरोनिकाले आफ्नो 3 वर्षको कार्यकाल नेपालले गरेको महत्वपूर्ण सहयोग र हार्दिकतापूर्ण समन्वयका लागि धन्यवाद दिनुभयो। धान रोपाई शुरू भइसक्दा समेत यूरिया मल नपाएपछि मोरङका किसानहरू चिन्तित बनेका छन्। रोग लाग्नबाट जोगाउन र उत्पादन बढ़ाउन धान रोपिसकेपछि यूरिया मल प्रयोग गर्नुपर्ने भए पनि समयमा मल नपाउँदा उत्पादन घट्ने हो कि भन्नेमा किसानहरू चिन्तित बनेका छन्। विराटनगरबाट संवाददाता कुमुद अधिकारीको रिपोर्ट।
प्रदेश नम्बर 1 का जिल्लाहरूमा विराटनगर स्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कम्पनीले सहकारी तथा शाखा कार्यालय मार्फत रासायनिक यूरिया मल बिक्री गर्दै आएका छन्। रोपेको 22 दिनपछि धानलाई यूरिया मल आवश्यक हुन्छ। डीएपी तथा पोटास मल पर्याप्त भए पनि विगत 1 महिनादेखि यूरिया मलको अभाव भएपछि सो कार्यालयमा मल लिन आउने कृषक अहिले रित्तो हात फर्कन बाध्य भएका छन्। सुनसरी गढी गाउँपालिका 3 का किसान सुरेन्द्र प्रसाद मेहता।
चाहिँ किसानलाई अहिले टप ड्रेसिङको लागि अति आवश्यक चिज हो। रोपाई सिधियो तर आएको छैन, युरिया हालेन भने उत्पादन घट्छ, समयमा उपलब्ध गराइदिनु त्यो नै सबभन्दा ठुलो कुरो हो।
यसपटक समयमा वर्षा भएकाले असारको पहिलो हप्तादेखि नै तराईमा धान रोपाई शुरू भएको छ। सहकारी मार्फत मल बिक्री गर्दै आउनुभएका मोरङ रतुवामाई नगरपालिका छका मिलन भट्टराईले पनि किसानमा युरिया मलको माग अत्याधिक रहेकाले समयमा मल उपलब्ध गराउन आग्रह गर्नुभयो।
डिएपी त पुगेको छ, युरिया चाहिँ छैन। धान रोपिसकेपछि त 20-22 दिनपछि त चाहिने भनेको युरिया त हो। युरियाको अत्याधिक माग छ नि।
कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरका प्रमुख नवरत्न गौतमले विश्वभरि नै भएको लकडाउनका कारण युरिया मल आउन केही ढिलाइ भएको बताउनुभयो।
हजुर, यो विश्वमै कोरोना भाइरसको कारणले गर्दाखेरि अब त्यो म्यानुफ्याक्चरहरूमा पनि लकडाउनको प्रभाव परेकोले गर्दाखेरि केही समय ढिला जस्तो देखिन्छ बालीको हिसाब किताबले, तर हामीहरूको खरिदको हिसाब किताबले चाहिँ समयमै आउने जानकारी गराउन चाहन्छ।
सो कार्यालयले गत आर्थिक वर्षमा मोरङमा झण्डै 10,000 मेट्रिक टन तथा साल ट्रेडिङले 12,235 मेट्रिक टन युरिया मल बिक्री गरेको थियो। साउनको दोस्रो सातासम्म साल ट्रेडिङमा युरिया मल आइपुग्ने कार्यालयले जनाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
काली गण्डकी र मोदी खोलामा झोलुङ्गे पुल निर्माणपछि कृषि उत्पादन बिक्रीका लागि लैजान सहज भएपछि पर्वतका किसानहरू उत्साहित भएका छन्। झोलुङ्गे पुल नहुँदा घण्टौं समय खर्चिएर गाउँबाट कृषि उत्पादन सदरमुकाम पुर्याउनु पर्ने बाध्यता रहेको थियो। पर्वतबाट रोशन तिवारीको रिपोर्ट।
काली गण्डकीमाथि चारवटा र मोदी खोलामाथि बनेका तीनवटा पुलले पर्वतलाई लामा र अग्ला पुलको पहिचान दिलाएको छ। पुलले स्थानीय किसानलाई आफ्ना उत्पादन बजारसम्म पुर्याउन सजिलो भएको छ। पर्वत र बागलुङका किसानहरू पुल मार्फत दैनिक कृषिजन्य उत्पादन बोकेर कुस्मा बजार आउँछन् र पुलबाटै उत्तिखेरै घरसम्म पुग्न सक्छन्। कुस्मा नगरपालिका नौका सरोज दास बैरागी।
एक घण्टा हिँड्न पर्थ्यो भने अहिले चाहिँ पुलले गर्दा फेरि यहाँको तरकारीहरू बजार गर्नको लागि सजिलो भएको छ।
यसले व्यापारमा पनि उत्तिकै सहयोग गरेको बताउनुहुन्छ उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा।
पुलको कारणले हाम्रा गाउँको उत्पादन सोझै बजारसम्म र बजारको बिक्री वितरण सोझै गाउँसम्म पुग्ने अवस्था भएको छ।
पुलका कारण दुर्गम गाउँका बासिन्दालाई आवत जावतमा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। चारैतिरबाट खोला र नदीले घेरेर साँगुरो बनेको कुस्मा बजार पुलकै कारण वरिपरिका बस्तीसम्म विस्तार भएको छ। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त अरब इमिरेट्सले आफ्नो पहिलो ऐतिहासिक मंगल ग्रह अभियान अन्तर्गत त्यसतर्फ यान पठाएको छ। होप नामक अन्तरिक्ष यानलाई जापानबाट जापानी रकेटमा राखेर अन्तरिक्षमा पठाइएको हो। 50 करोड़ किलोमिटरको दूरी पार गरेर सो यानले मंगल ग्रहको वातावरण र हावापानीका बारेमा अध्ययन गर्नेछ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस विरूद्धको खोप आविष्कार गर्न विश्व जगत नै जुटेका बेला बेलायतले जर्मन र फ्रान्सका कम्पनीहरूसँग 9 करोड़ खोपका लागि सहमति गरेको छ। बेलायत नै खोपको आविष्कारमा जुटे पनि हालसम्म सफलता हात नपरेको त्यहाँका प्रधानमन्त्री बोरिस जोनसनले बताउनु भएको थियो। बेलायत सरकारले एक विज्ञप्ति जारी गर्दै चर्चित औषधि कम्पनी फिजर बायोटेक र अन्यसँग 9 करोड़ बराबरको खोप किन्ने सम्झौता भएको जनाएको छ। यसअघि नै बेलायतले एस्ट्राजेनेका कम्पनीसँग 10 करोड़ भ्याक्सिन खरिद गर्ने सम्झौता गरिसकेको छ। विश्वभर हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या 1,50,00,000 पुग्न लागेको छ भने 87,58,000 भन्दा बढ़ी मानिस कोरोना मुक्त भएर घर फर्किसकेका छन्। कोरोना भाइरसका कारण 6,96,000 जनाको मृत्यु भइसकेको छ भने सबैभन्दा बढ़ी प्रभावित अमेरिका रहेको छ। मास्क लगाउने कि नलगाउने भनेर विवाद जारी राखेको अमेरिकामा संक्रमितको संख्या 39,00,000 पुग्न लागेको छ भने 1,43,000 भन्दा बढ़ी मानिसको मृत्यु भइसकेको छ। यसैबीच इजिप्टको एक कारागारमा कोरोना भाइरसका कारण कम्तीमा 14 जनाको मृत्यु भएको मानव अधिकार संस्था ह्युमन राइट्स वाचले जनाएको छ। जेलमा रहेका कैदीहरूको स्वास्थ्यबारे अधिकारीहरूले मात्र बोल्ने इजिप्टमा गत फेब्रुअरीदेखि कोरोना फैलिने डरका कारण 13,000 भन्दा बढ़ी कैदीहरूलाई कैद मुक्त गरिसकिएको छ। अब आर्थिक समाचार।
रूकुम पूर्वको सिस्ने गाउँपालिका दुईमा निर्माणाधीन छिपखोला लघु जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको संयुक्त लगानीमा उत्पादन हुन लागेको 40 किलोवाट क्षमताको विद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको हो। केही मिसिन जडान गर्न बाँकी रहेको बाहेक आयोजनाको लगभग सबै काम सकिएको गाउँपालिका प्रवक्ता एवं वडा नम्बर 2 का वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो। निर्माणाधीन सो आयोजनामा वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र, स्थानीय गाउँपालिका, स्थानीय पूर्वाधार विकास साझदारी कार्यक्रम, स्थानीय सामाजिक कोष र स्थानीयको कुल 1,66,00,000 रूपियाँको लगानीमा निर्माण भइरहेको छ। दार्चुलाको ब्यास गाउँपालिका 1 छाङ्गरू गागामा निर्माण गरिन लागेको झुलुङ्गे पुल निर्माणका लागि हेलिकप्टर मार्फत सामान ढुवानी शुरू गरिएको छ। छाङ्गरू र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउन्टेन एयरको हेलिकप्टर मार्फत पुल निर्माणका सामान ढुवानी शुरू गरिएको हो।
अब खेल समाचार।
निर्माणको काम
मन्त्रालयहरूमा चालु पुँजी खर्च गर्ने मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालय अग्रस्थानमा देखिएको छ। आर्थिक वर्ष 2076-77 दक्षिण एसियाली खेलकुद र विभिन्न पूर्वाधारको काम भएकाले युवा तथा खेलकुद मन्त्रालय चालु पुँजी खर्च गर्ने मन्त्रालयमा अग्रस्थानमा रहेको छ। अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयको कुल बजेट करिब 6,77,00,000 रूपियाँ रहेको थियो। यसमा दक्षिण एसियाली खेलकुद शाखको बजेट पनि समावेश गरिएको छ। शाखका लागि 3,65,00,000,000 बजेट आएको थियो, जसमा करिब 2,65,00,000,000 रूपियाँ खर्च भएको थियो। त्यसैले पनि खेलकुद मन्त्रालयको बजेटमा धेरै खर्च भएको देखिएको हो। पुँजीको तर्फ धेरै खर्च गर्ने मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालय अग्रस्थानमा रहेको छ। नेपाल क्रिकेट संघ क्यानले मूलपानी मैदानका लागि क्युरेटर नियुक्त गरेको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मूलपानी मैदान अहिले पनि निर्माणका चरणमा रहेको छ। मैदानको पिच निर्माणका लागि अझै पाण्डेलाई क्युरेटर नियुक्त गरिएको क्यानले जनाएको छ। त्यस्तै क्यानको सोमबार बसेको बैठकले भैरवा, वीरगंज र पोखराका लागि क्युरेटर पनि नियुक्त गरेको छ। भैरवामा जंग गुरूङ, वीरगंजमा प्रफुल्ल प्रधान र पोखरामा प्रदीप मण्डललाई क्युरेटरका रूपमा पठाउने तयारी गरिएको छ। क्यानको बैठकले महिला क्रिकेटको विकास विस्तारमा थप योगदान पुर्याउने उद्देश्यले महिला क्रिकेट कमिटी पनि गठन गरेको जनाएको छ। जयन्ती भट्टको संयोजकत्वमा महिला क्रिकेट कमिटिको गठन गरिएको छ। कमिटी 7 सदस्यीय रहनेछ। भलिबल खेलाड़ी प्रतिभा मालीलाई राष्ट्रिय खेलाड़ी कल्याणकारी कोष मार्फत आर्थिक सहयोग गरिएको छ। राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको कोषले ब्याज रकमबाट खेलाड़ीलाई सहयोग गर्दै आएको छ। कोषले गत वर्ष चोट लागेकी शल्यक्रिया गराएर हाल फिजियोथेरापी गराइरहेकी प्रतिभालाई 2,00,000 रूपियाँ सहयोग गरेको हो। न्यू डायमण्डकी स्ट्राइकर प्रतिभाले नेपाललाई एबीसी सेन्ट्रल जोनको उपाधि र 13 सागमा रजत पदक जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। गत माघमा एनबीए कप क्लब च्याम्पियनशीपमा एफईएफ विरूद्ध फाइनल खेल खेल्ने क्रममा प्रतिभाको बायाँ घुँडामा चोट लागेको थियो। त्रिपुरेश्वर स्थित ब्लूक्रसमा उनको घुँडाको शल्यक्रिया गरिएको थियो।
अब मौसम। आगामी 24 घण्टामा देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा प्राय सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 24.6 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 22.8 मिलिमिटर, काठमाण्डौको अधिकतम 23.5 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 53 मिलिमिटर, पोखराको अधिकतम 25.5 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 97.5 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर, र दिपायलको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित। बाढ़ी पहिरोमा परि देशका विभिन्न जिल्लामा 6 जनाको मृत्यु। पृथ्वी राजमार्ग सहित अन्य राजमार्ग र सहायक राजमार्ग अवरूद्ध। अझै भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह। आज थप 173 जना कोरोना भाइरस संक्रमण मुक्त। नेपालमा संक्रमण मुक्त भई घर फर्कनेको कुल संख्या 11,868 पुग्यो। थप 186 जनामा कोरोना भाइरसको संक्रमण। र संयुक्त अरब इमिरेट्स ले पहिलो पटक मंगल ग्रहमा यान पठायो। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।